الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله، وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله، وعلى آلك وأصحابك يا نور الله. فیضان قرآن کے سلسلے میں حاضر ہیں، اور آج سورۃ القصص کی آیت نمبر 22 سے قرآن پاک کا درس سنیں گے. وَلَمَّا تَوَجَّهَ تِلْقَاءَ مَدْيَنَا قَالَ عَسَى رَبِّي أَن يَهْدِيَنِي سَوَاءَ السَّبِيلِ. اور جب موسیٰ مدین کی طرف متوجہ ہوئے تو کہا، ان قریب میرا رب مجھے سیدھا راستہ بتائے گا. چنانچہ اللہ تعالیٰ نے سیدھا راستہ بتایا، اور ایک فرشتے کے ذریعے موسیٰ علیہ السلام مدین پہنچ گئے. اس سے پچھلی آیات میں جو مضمون چل رہا تھا وہ یہ تھا کہ فرعون اور اس کے درباریوں نے حضرت موسیٰ علیہ السلام کو شہید کرنے کا منصوبہ بنایا. تو ایک شخص حضرت موسیٰ علیہ السلام کے پاس آیا، اور اس نے آ کر بتا دیا کہ اے موسیٰ علیہ السلام، آپ مصر کو چھوڑ دیں، کیونکہ فرعون نے آپ کو شہید کرنے کا ارادہ کر لیا ہے. اس پر حضرت موسیٰ علیہ السلام مدین کی طرف تشریف لے گئے. اب وہاں سے جب مدین پہنچے، تو مدین پہنچنے کے بعد کیا ہوا، وہاں پر کیا واقعہ پیش آیا، ان آیات کے اندر اس واقعے کا بیان ہے. اللہ تعالیٰ ارشاد فرماتا ہے، وَلَمَّا وَرَدَ مَاءَ مَدْيَنَ وَجَدَ عَلَيْهِ أُمَّةً مِنَ النَّاسِ يَسْقُونَ وَوَجَدَ مِن دُونِهِمْ اِمْرَأَتَيْنِ تَذُودَانِ قَالَ مَا خَطْبُكُمَا قَالَتَا لَا نَسْقِي حَتَّى يُصْدِرَ الرِّعَاءَ وَأَبُونَا شَيْخٌ كَبِيرٌ فَسَقَى لَهُمَا ثُمَّ تَوَلَّى إِلَى الظِّلِّ فَقَالَ رَبِّ إِنِّي لِمَا أَنزَلْتَ إِلَيَّ مِنْ خَيْرٍ فَقِيرٌ. اور جب موسیٰ مدین کے پانی بھرنے کی جگہ پر تشریف لائے، تو وہاں لوگوں کے ایک گروہ کو دیکھا کہ اپنے جانوروں کو پانی پلا رہے ہیں، اور ان کے دوسری طرف دو عورتوں کو دیکھا جو اپنے جانوروں کو پانی سے روک رہی ہیں. موسیٰ نے دو عورتوں سے فرمایا، تم دونوں کا کیا حال ہے؟ وہ بولی، ہم پانی تب تک نہیں پلاتی جب تک سب چرواہے اپنے جانوروں کو پانی پلا کر پھر نہ لے جائیں، اور ہمارے باپ بہت بوڑھے ہیں. تو موسیٰ نے ان دونوں کے جانوروں کو پانی پلا دیا، پھر سایہ دار جگہ کی طرف پھرے اور عرض کی، اے میرے رب، میں اس کھانے کی طرف محتاج ہوں جو تو میرے لیے اتارے. موسیٰ علیہ السلام جب مدین شہر میں پہنچے، وہاں آپ نے دیکھا کہ وہاں پر ایک کنواں ہے، اور لوگ اس کنویں سے پانی بھر رہے ہیں. پانی بھرتے ہیں، اپنے جانوروں کو پلاتے ہیں، پانی بھرتے ہیں، اپنے جانوروں کو پلاتے ہیں، اور وہاں کافی سارا رش ہے. پھر آپ کی نظر پڑی کہ کنویں سے تھوڑا سا دور دو لڑکیاں کھڑی ہیں، اور وہ لڑکیاں اپنے جانوروں کو روک رہی ہیں تاکہ وہ رش کے اندر نہ چلی جائیں، کیونکہ جانوروں کے اندر تو یہ ہوتا ہے کہ بھیڑ بکریاں ہیں، تو جیسے ہی وہ دوسری بھیڑ بکریوں کو دیکھتی ہے تو ان کے پیچھے چل پڑتی ہیں. تو وہ لڑکیاں بڑی کوشش کر کے اپنے جانوروں کو روکے ہوئے تھیں. موسیٰ علیہ السلام نے جب دیکھا تو آپ ان کی پریشانی کو سمجھ گئے. پریشانی کو یوں سمجھ گئے کہ جوان لڑکیاں ہیں، مردوں کے درمیان میں گھسنے کی جو ہے وہ بےچاری ہمت نہیں کر سکتی. تو آپ ان کے پاس تشریف لے گئے، اور جا کے بڑی ہی محبت اور شفقت کے ساتھ پوچھا کہ تمہارا کیا معاملہ ہے، کہ تم اپنے جانوروں کو کیوں پانی نہیں پلا رہی. تو انہوں نے اپنا عذر بیان کیا کہ مردوں کے ساتھ اگر ہم پانی پلانے کی کوشش کریں گے تو یہاں رش ہے، کراؤڈ ہے، اور بہت سارے مرد ہیں، تو ان مردوں کے ساتھ جو ہے وہ ان کے اندر مکس ہونا جو ہے وہ ہمیں پسند نہیں ہے، تو اس لیے ہم اپنے جانوروں کو روک کے کھڑی ہیں. جب یہ سارے چرواہے پانی پلا کے چلے جائیں گے تو پھر اس کے بعد ہم آگے بڑھیں گی، اور پھر ہم اپنے جانوروں کو پانی پلائیں گی. اور ہم خود کیوں آئی ہیں، ہمارے گھر کا کوئی مرد کیوں نہیں آیا؟ تو اس کا انہوں نے خود ہی اس کی وضاحت کر دی کہ ہمارا کوئی بھائی ہے نہیں، اور ہمارے والد صاحب بوڑھے ہیں، تو بوڑھا باپ یہاں آ نہیں سکتا، और हमें ही आना पड़ता है, मर्दों में हम घुस नहीं सकती, तो हम आ जाती हैं, फिर इंतजार करती हैं, लोग पिला के चले जाते हैं, फिर उसके बाद हम अपने जानवरों को पानी पिलाती। मूसा अलैहि सलातो सलाम ने जब ये मंजर देखा तो आपको बड़ा तरस आया, बड़ा रहम आया, बड़ी शफकत आई कि जो है ये औरतें जो है बेचारी इतनी देर से इंतजार कर रही। तो जो जिस कुएं से सारे लोग पानी पिला रहे थे उसी के करीब में एक दूसरा कुआं था, उसके ऊपर एक बहुत बड़ा पत्थर था और वो पत्थर ऐसा था कि बहुत सारे लोग मिलकर अगर उसे हटाएं तो हटा सकते थे। मूसा अलैहि सलातो वस्सलाम को अल्लाह ताला ने कुव्वत, इतनी कुव्वत थी कि वो पहला ही वाकया ये हुआ था कि एक मुक्के से बंदा मर गया, तो मूसा अलैहि सलातो वस्सलाम ने तने तनहा उस पत्थर को उठा के साइड में कर दिया और उस कुएं से उन दोनों लड़कियों के जानवरों को पानी पिला दिया। और अब पानी तो पिला दिया लेकिन उनसे कोई डिमांड नहीं की, क्योंकि मूसा अलैहि सलातो वस्सलाम जो मिस्र से चले थे तो आप 7 दिन की मुसाफत तय करके आप मदियन पहुंचे थे और रास्ते के अंदर खाने के अंदर आपको बड़ी मुशक्कत उठाना पड़ी थी, या तो आपने असलन ही नहीं खाया था या रास्ते में अगर दरख्तों पे किसी जगह को फल नजर आ गया था और उसका खाना हलाल था तो वो आपने तनावुल फरमा लिया था, वरना रिवायत में ये है कि आपने 7 दिन तक आपको खाने के लिए कुछ मुयस्सर ना आया। तो अब मूसा अलैहि सलातो वसलम को भूख लगी हुई थी, तो आपने उन लड़कियों से कुछ नहीं फरमाया कि मुझे खाने की भूख है तो अगर तुमसे कुछ हो सके, बल्कि अल्लाह ताला की बारगाह में दुआ की। चुनाचे अल्लाह ताला की बारगाह में जो अर्ज की तो अल्लाह ताला इरशाद फरमाता है, रब्बी ए मेरे रब, इन्नी बिमा अंजलता इलैया मिन खैरिन फकीर, ए मेरे रब मैं उस खाने की तरफ मोहताज हूं जो तू मेरे लिए उतारे। तो अल्लाह ताला की बारगाह में दुआ की, अल्लाह ताला ने दुआ को कबूल फरमाया और मूसा अलैहि सलातो वस्सलाम के खाने के लिए असबाब पैदा फरमा दिए। अब ये जो पूरा वाकया है, यहाँ पर 2-3 बातें बड़ी खूबसूरत सामने आती हैं। पहली बात तो ये है कि ये जो लड़कियां थी ये कोई आम लड़कियां नहीं थी, बल्कि अल्लाह के नबी हजरत शुएब अलैहि सलातो वस्सलाम की बेटियां थी। हजरत शुएब अलैहि सलाम की बेटियां थी और पर्दे को बहुत अच्छे तरीके से समझती थी, क्योंकि नबी की बेटियां थी, नबी की तरबियत याफ्ता थी, नबी ने परवरिश की थी, नबी ने तरबियत की थी, तो उन्हें पता था कि मर्दों के अंदर मिक्स नहीं होना, मर्दों के अंदर घुसना नहीं है, बल्कि पर्दे का लिहाज करना है। चुनाचे वो जब भी आती तो खुद पीछे हटके खड़ी रहती, जब तक लोग नहीं चले जाते तब तक कुएं की तरफ ना जाती। तो ये पहली बात कि अल्लाह ताला के नबियों के घर में पर्दा हुआ करता था, वो पर्दे की रियायत फरमाते थे, वो अपनी औलाद की तरबियत जो है वो पर्दे के एतबार से किया करते थे और वो जो नबी की बेटियां थी वो गैर मर्दों के साथ मिक्स नहीं हुआ करती थी। एक बात। दूसरी बात ये कि मूसा अलैहि सलातो वस्सलाम ने यहां पर उनकी मुश्किल को हल फरमाया, उनकी मदद की। इससे ये पता चलता है कि जहां पर किसी को मुश्किल में देखें, अगर वहां कोई दूसरा शरीयत से माने अमर ना हो तो वहां पर दूसरों की मदद करनी चाहिए। जैसे ये तो एक बड़ी स्पेसिफिक सूरत है कि कुएं से पानी भरने जो है वो दो लड़कियां गई हुई थी और पानी भरना मुश्किल था तो आपने उनकी मदद कर दी, लेकिन इससे हटकर बहुत सारी सूरतें होती हैं। बाद अवकात कोई बूढ़ा आदमी सड़क के किनारे खड़ा होता है, उसे सड़क पार करानी होती है। बाद अवकात कोई आदमी भूखा होता है, उसे खाना खिला दिया जाता है। बाद अवकात कोई आदमी प्यासा है, उसे पानी पिला दिया जाता है। बाद अवकात कोई आदमी मरीज है, दवाई के पैसे नहीं है तो उसे दवाई दिला दी जाए। बाद अवकात बस के अंदर हम सफर करते हैं तो बुजुर्ग आदमी को खड़ा है या औरतें खड़ी हैं, अब हम अपनी सीट छोड़कर उनको जगह दे सकते हैं, तो ऐसी जगह पर हुस्ने अखलाक का मुजाहरा करना चाहिए, लोगों के साथ शफकत का, नरमी का, मोहब्बत का बर्ताव करना चाहिए, दूसरों की आसानी पैदा करनी चाहिए। हदीस मुबारक है, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया कि जो किसी मुसलमान के लिए आसानी पैदा करता है अल्लाह ताला उसके लिए आसानी पैदा कर देता है। तो हम दूसरों के लिए आसानियां पैदा करेंगे, अल्लाह ताला हमारे लिए आसानियां पैदा फरमाएगा। और इस पर बड़ी ही तवज्जो की हाजत है। आप यकीन कीजिए, हमारे यहाँ आसानियां पैदा करना तो दूर की बात है, मुश्किलात पैदा करने का ऐसा हमारे यहाँ एक जुनून है कि अल अमान वल हफीज, हर दूसरे तीसरे दिन किसी सड़क के ऊपर को रैली निकाल देते हैं, किसी पर कोई एहतजाज करने के लिए बैठ जाते हैं, किसी जगह पर जो है सड़क को ब्लॉक करके बैठ जाते हैं, पूरे शहर की ट्रैफिक बंद हो जाती है, लोग परेशान होते हैं, हत्ता के बाज़ औक़ात मरीज एम्बुलेंस के अंदर मर जाते हैं लेकिन रास्ता उनके लिए नहीं खोला जाता। और उसके मरने के, उसकी इस कत्ल के जिम्मेदार ये लोग होते हैं जिन्होंने रोड को ब्लॉक किया होता है। तो जिस रोड पे चाहे जहां दिल करता है लोग आराम से आके बैठ जाते हैं, रैलियां निकालते हैं, जलसे करते हैं, किसी की परवाह नहीं करते कि लोग कितने परेशान होते हैं। शादियां हैं या कोई मौत हो गई तो मौत मैयत के ऊपर गलियां ब्लॉक कर लेते हैं, रोड ब्लॉक कर लेते हैं। इसी तरह मकानात की तामीर करते हैं तो सारा कचरा, सारा मलबा, सारे ईंट बजरी सीमेंट सब रोडों के ऊपर फेंका होता है, गलियों के अंदर फेंका होता है, लोगों को परेशान करते। कुर्बानी के दिन आते हैं तो पूरी गली में जानवर इस तरह खड़े कर देते हैं कि गुजरने वालों को मुश्किल हो जाए। तो इन चीजों का ख्याल करना चाहिए, इनकी बहुत ज्यादा इनकी तरफ तवज्जो करने की हाजत है। अब हजरत मूसा अलैहि सलातो वसलाम ने अल्लाह ताला की बारगाह में दुआ की थी कि ए अल्लाह मुझे खाने की हाजत है तो तू, मैं तेरे खाने की तरफ मोहताज हूं, तो मुझे खाना अता फरमा। इससे ये भी एक बात पता चली कि अल्लाह के नबी अल्लाह की बारगाह में अपनी हाजत पेश करते हैं। अब इधर तो हजरत मूसा अलैहि सलाम ने दुआ की, उधर दूसरी तरफ क्या हुआ कि वो जो दोनों बेटियां जब अपने घर पहुंची हजरत शोएब अलैहि सलाम के पास, तो शोएब अलैहि सलातो सलाम को ताज्जुब हुआ कि आज ये अपनी रूटीन से पहले कैसे आ गई। ये तो रोजाना जाती हैं और देर से वापस आती हैं, लेकिन आज तो बहुत जल्दी आ गई। तो हजरत शोएब अलैहि सलाम ने अपनी बेटियों से पूछा कि ए बेटियों, तुम इतनी जल्दी क्यों आ गई? तो उन्होंने अर्ज किया, उन्होंने सारा वाकया बता दिया कि एक नौजवान था और वो नौजवान जो है वो बड़ा अच्छा था, उसने हमारी मदद की, हमारे जानवरों को पानी पिला दिया। तो हजरत शोएब अलैहि सलातो सलाम के सामने उन्होंने आकर जो है वो अपना वाकया बयान कर दिया और साथ में शोएब अलैहि सलातो सलाम को ये मशवरा दिया, अपने वालिद साहब को भी मशवरा दे दिया कि क्या ही अच्छा हो कि अगर हम उस नौजवान को अपने यहां मुलाजिम रख दें, ताकतवर है, दयानतदार है, शरीफ है, तो हम क्यों ना उसे अपने अपने पास मुलाजिम ही रख लें। अब उस पर हजरत शोएब अलैहि सलाम ने फरमाया कि पहले तो जाकर उसे लेकर आओ, उस नौजवान को लेके आओ जिसने तुम्हारी मदद की है, मैं उससे मुलाकात तो करूं। चुनाचे हजरत शोएब अलैहि सलाम की एक बेटी, दो में से एक बेटी हजरत मूसा अलैहि सलाम को बुलाने के लिए गई। अब वो वहां कैसे गई, किस तरह शर्मो हया के साथ गई, अल्लाह ताला ने कुरान पाक के अंदर से बयान फरमाया, इरशाद फरमाया, फजाअतहु इहदाहुमा तमशी अलस्तिहयाइन कालत इन अबी यदउका लियजजियाका अजरा मा सकैत लना फलम्मा जाअहु वक़स्सा अलैहिल क़सस क़ाल ला तख़फ नजौत मिनल क़ौमिज़ ज़ालिमीन। तो उन दोनों लड़कियों में से एक लड़की हजरत मूसा के पास शर्म से चलती हुई आई, शर्मो हया के साथ चलती हुई आई और कहा मेरे वालिद आपको बुला रहे हैं ताकि आपको उस काम की मजदूरी दे जो आपने हमारे जानवरों को पानी पिलाया है। तो जब मूसा उस वालिद के पास आए और उसे अपने वाकयात सुनाए तो उसने कहा डरो नहीं, अब तुम जालिमों से निजात पा चुके हो। यानी वाकया क्या हुआ कि लड़की शर्मो हया के साथ चलती हुई मूसा अलैहि सलाम के पास आई। अब यहां पर देखिए, क्योंकि एक लड़की तन्हा लड़की है, मूसा अलैहि सलाम नौजवान है, उन्हें बुलाने जा रही है, तो अल्लाह ताला ने वहां बतौर खास इरशाद फरमाया तमशी अला इस्तिहया इन, वो लड़की शर्मो हया के साथ चलती हुई आई। तो ये बतौर खास अल्लाह ताला ने यहां पर शर्मो हया का इसलिए जिक्र किया कि जहां कोई ऐसा मौका हो कि किसी गैर मर्द के सामने आना है या उससे बात करनी है तो वहां पर शर्मो हया को सामने रखा जाए। ये है कुरान की तालीम, ये है जो कुरान हमें समझाता है। और हम चूंकि मुसलमान हैं तो हमारे लिए ये लिबरल या सेकुलर या सिविल सोसाइटी या इस तरह के जाली दानिशवरों का कलाम हमारे लिए हुज्जत नहीं, हमारे लिए अल्लाह का कलाम और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का फरमान काबिले अमल है, काबिले तकलील है, लायके इत्तिबा है। अब उस लड़की ने आके मूसा अलैहि सलातो सलाम से अर्ज की कि मेरे वालिद साहब आपको बुला रहे हैं, आप तशरीफ लाए, मेरे वालिद साहब आपको उजरत देंगे, जो आपने हमारे जानवरों को पानी पिलाया है तो अब मेरे वालिद साहब उसका बदला देना चाहते हैं आपको। अब मूसा अलैहि सलाम वापस कैसे आए और उस लड़की के साथ उनके घर पे कैसे आए, मुफस्सिरीन किराम ने यहां लिखा है और वो रिवायत के अंदर मौजूद है, तभी लिखा है कि मूसा अलैहि सलाम यूं चले वहां से, उस कुएं के पास से यूं चले کہ آپ نے اس لڑکی سے فرمایا کہ تم میرے آگے نہیں چلو گی، حالانکہ راستہ تو اسے پتا تھا نا، تو جسے راستہ پتا اسے آگے چلنا چاہیے، لیکن موسیٰ علیہ السلام نے فرمایا کہ تم میرے آگے نہیں چلو گی، تم میرے پیچھے چلو اور مجھے راستہ بتاتی جاؤ کہ دائیں جانا، بائیں جانا، سیدھا جانا. چنانچہ موسیٰ علیہ السلام آگے، شعیب علیہ السلام کی شہزادی پیچھے، اور وہ ان کو پیچھے سے بتا رہی تھی کہ آپ اس طرف مڑ جائیں، اس طرف مڑ جائیں، یوں مڑ جائیں، اور یوں حضرت موسیٰ علیہ السلام حضرت شعیب علیہ السلام کے پاس پہنچے. یہ ہے طریقہ، یہ ہے شرم و حیا، یہ ہے لحاظ، یہ ہے مرد و عورت کو اگر کسی جگہ پر یوں اس طرح جانا پڑے تو اس انداز میں چلے کہ عورتوں پر نظر نہ پڑے، ورنہ نظر پڑے گی تو پھر جو اس کا انجام ہے وہ ہر کسی کو معلوم ہے. اب موسیٰ علیہ السلام جب حضرت شعیب علیہ السلام کے پاس پہنچے، انہوں نے پوچھا کہ بھی کہاں سے آئے ہو، کیسے آئے ہو، یہاں کیسے پہنچے، تو اللہ تعالیٰ فرماتا ہے وَقَصَّ عَلَيْهِ الْقَصَصِ، موسیٰ علیہ السلام نے اپنا سارا واقعہ سنا دیا کہ میرے ساتھ یہ ہوا، یہ ہوا، میں فلاں ہوں، میں فلاں ہوں. اب حضرت شعیب علیہ السلام اللہ کے نبی تھے، اور اللہ کے نبی کو تو سب پتا ہوتا ہے، تو اللہ کے نبی کو پتا تھا کہ یہ نوجوان کوئی معمولی نہیں ہے، اس نے آگے جا کے کیا بننا ہے، تو شعیب علیہ السلام کو پتا تھا. اس لیے علماء نے یہ فرمایا ہے کہ موسیٰ علیہ السلام جو مصر سے مدین کی طرف گئے تھے، وہاں جا کے ویسے تو آپ نے بکریاں چرائیں، لیکن اصل میں حضرت شعیب علیہ السلام سے تربیت حاصل کرنی تھی، وہ تربیت کے پروسیجر سے گزرنا تھا تاکہ منصب نبوت کو سنبھال سکیں، منصب نبوت کی ذمہ داریوں کو ادا کر سکیں. چنانچہ اب جب سارے واقعات بیان کیے، حضرت شعیب علیہ السلام نے سن لیے، تو فرمایا لا تخف، اب ڈرو نہیں، نجوت من القوم الظالمین، تم ظالموں سے نجات پا چکے. یہاں پر اس کا حکم نہیں چلتا، یہ فرعون کی سلطنت سے باہر کا علاقہ ہے، لہذا فرعون سے ڈرنے کی حاجت نہیں. اب ان کا آپس میں بات ہوگی، موسیٰ علیہ السلام نے کھانا کھا لیا، تو حضرت شعیب علیہ السلام کی صاحبزادیوں میں سے ایک نے اپنے والد سے کہا، کیا کہا؟ اللہ تعالیٰ یہاں ارشاد فرماتا ہے قالت احداهما یا ابت استأجره ان خیر من استأجرت القوی الامین. ان دونوں بیٹیوں میں سے ایک نے کہا، اے میرے باپ، اس کو ملازم رکھ لو، بے شک آپ کا بہتر نوکر وہ ہوگا جو طاقتور اور امانت دار ہو. تو بیٹیوں نے خود حضرت شعیب علیہ السلام سے عرض کر دی کہ آپ موسیٰ کو اپنے پاس ملازم رکھ لیں، کیونکہ یہ قوت والے بھی ہیں، طاقتور بھی ہیں اور امانت دار بھی ہیں. طاقتور کیوں؟ کہ وہ اتنا بڑا جو کنویں کے اوپر پتھر رکھا تھا، تنے تنہا موسیٰ علیہ السلام نے اٹھا کے سائڈ میں کر دی. اور امانت دار، امین اس لیے کہ جب کنویں کے پاس سے شعیب علیہ السلام کے پاس آئے تو امانت اور دیانت اور دینداری اور خوف خدا ایسا تھا کہ خود آگے چلتے رہے اور حضرت شعیب علیہ السلام کی شہزادی کو پیچھے چلایا. تو یہ ان کی دیانت، ان کا تقوی، ان کا خوف خدا، ان کی شرم و حیا، وہ بھی اس کے اندر ظاہر. تو بیٹیوں نے خود ہی عرض کر دیا کہ ایسا اچھا ملازم کہ جو دیانتدار بھی ہو، طاقتور بھی ہو، اگر اسے رکھ لیا جائے تو یہ بہت اچھا ہو جائے گا، ہمارے گھر کے سارے معاملات بڑی آسانی سے حل ہو جائیں گے. اب اس پر حضرت شعیب علیہ الصلوۃ والسلام نے موسیٰ علیہ الصلوۃ والسلام کو بڑی وضاحت کے ساتھ ایک بات ارشاد فرما دی. آپ نے فرما دیا کہ اے موسیٰ، تم میرے پاس 8 سال تک ملازمت کرو، اور اگر تم 10 سال مکمل کرنا چاہو تو وہ تمہاری مرضی. 8 سال تو میرے ساتھ معاہدہ، 10 سال کرنا چاہو تو تمہاری مرضی. اگر 8 سال تک میرے ہاں میرے گھر کے کام کرو گے تو میں اپنی دونوں بیٹیوں میں سے ایک کا نکاح تمہارے ساتھ کر دوں گا. چنانچہ موسیٰ علیہ الصلوۃ والسلام نے جب یہ سنا تو آپ نے فوراً فرما دیا کہ ٹھیک ہے، میرا اور آپ کے درمیان یہ ایک طے شدہ معاہدہ ہے، اور کسی پر کچھ زیادتی نہیں ہوگی، میرے اوپر کوئی زیادتی نہیں ہوگی، اور ہمارے اس کانٹریکٹ پر، ہماری اس گفتگو پر اللہ نگہبان ہے، اللہ گواہ ہے اس کے اوپر. تو وہ جو واقعہ ہے، یہ جو واقعہ میں نے عرض کیا، اللہ تعالیٰ اسے بیان فرماتا ہے. ارشاد فرمایا قال انی اريد ان انکحک احدى ابنتي هاتين على ان تأجرني 8 حجج فان اتممت 10 فمن عندك وما اريد ان اشق عليك ستجدني ان شاء الله من الصالحين قال ذلك بيني وبينك ايما الاجلين قضيت فلا عدوان علي والله على ما نقول وكيل. شعیب نے فرمایا اے موسیٰ میں چاہتا ہوں کہ اپنی دونوں بیٹیوں میں سے ایک کے ساتھ اس مہر پر تمہارا نکاح کر دوں کہ تم 8 سال تک میری ملازمت کرو گے، پھر اگر تم 10 سال پورے کر دو تو وہ تمہاری طرف سے ہوگا، اور میں تمہیں مشقت میں ڈالنا نہیں چاہتا، انشاءاللہ ان قریب تم مجھے نیکوں میں سے پاؤ گے۔ اس پر موسیٰ نے جواب دیا کہ یہ میرے اور آپ کے درمیان طے شدہ معاہدہ ہے، میں ان دونوں میں سے، یعنی 8 سال یا 10 سال، میں ان دونوں میں سے جو بھی مدت پوری کر دوں تو مجھ پر کوئی زیادتی نہیں ہوگی، اور ہمارے اس گفتگو پر اللہ نگہبان ہے۔ چنانچہ اس کے بعد موسیٰ علیہ السلام نے حضرت شعیب علیہ السلام کے پاس 8 سال یا 10 سال، اور اکثر نے فرمایا 10 سال، آپ نے ان کے پاس آپ نے ملازمت کی شعیب علیہ السلام کے پاس، اور اس کے بعد پھر معاہدے کے مطابق حضرت شعیب علیہ السلام نے اپنی بیٹی کا نکاح حضرت موسیٰ علیہ السلام سے کر دیا۔ جب موسیٰ علیہ السلام سے نکاح ہو گیا تو اب آپ کے دل میں طلب پیدا ہوئی کہ میں دوبارہ اپنی قوم میں جاؤں، مصر میں چلا جاؤں، بنی اسرائیل میں جاؤں، میں دیکھوں میری قوم کا کیا حال ہے، میری قوم کے ساتھ کیا ہو رہا ہے۔ چنانچہ آپ نے حضرت شعیب علیہ السلام سے اجازت مانگی، انہوں نے اجازت دے دی، تو آپ اپنی زوجہ محترمہ کو لے کر ملک مصر کی طرف چل پڑے۔ اب جب ملک مصر کی طرف چلے تو کیا ہوا کہ راستے میں ایک جگہ راستہ بھول گئے، اب راستہ بھول گئے اور دوسری طرف آپ کی زوجہ محترمہ کی طبیعت ناساز ہو گئی، سردی شدید، اندھیری رات، راستہ بھولے ہوئے، بیوی تکلیف میں ہے۔ اب اس طرح کی ایک تکلیف دہ صورتحال میں موسیٰ علیہ السلام نے اپنی زوجہ محترمہ کو ایک جگہ ٹھہرایا جو وادی طوا کے قریب تھی، ایک جگہ ٹھہرایا، وہاں ٹھہرا کے آپ نے دور دیکھا تو آپ کو ایک روشنی نظر آئی، آپ نے اپنی زوجہ محترمہ سے فرمایا کہ مجھے ایک آگ جلتی ہوئی نظر آ رہی ہے، تو میں یوں کرتا ہوں، میں وہاں جاتا ہوں، ان سے جا کے راستہ بھی پوچھ لوں گا اور وہاں سے کچھ آگ بھی لے کے آؤں گا، تو یہاں اپنے پاس آ کے لکڑیاں وغیرہ جلا لیں گے تو پھر ہمیں بھی گرمی ملے گی۔ چنانچہ موسیٰ علیہ السلام اس آگ کے پاس گئے۔ اب آگ کے پاس جانے پر کیا ہوا، اس سے جو پہلا واقعہ میں نے عرض کیا پہلے، اس کا اللہ تعالی نے جو بیان فرمایا اس کا ترجمہ اور اس کی آیت پہلے تلاوت کرتا۔ ارشاد فرمایا، فلما قضا موسی الاجل وسار باهله آنس من جانب الطور نارا قال لاهلهم كفوا اني آنست نارا لعلی آتیکم منها بخبر او جذوة من النار لعلکم تصطلون۔ پھر جب موسیٰ نے اپنے معاہدے کی مدت پوری کر دی اور اپنی بیوی کو لے کر چلے، راستہ بھول گئے، تو کوہ طور کی طرف ایک آگ دیکھی، آپ نے اپنی اہلیہ سے فرمایا کہ تم ٹھہرو، بے شک میں نے ایک آگ دیکھی ہے، میں چاہتا ہوں شاید میں وہاں سے کچھ خبر لاؤں، راستے کی خبر لاؤں، یا تمہارے لیے کوئی آگ کی چنگاری لاؤں تاکہ اس سے تم گرمی حاصل کرو۔ تو یہ وہ پورا واقعہ جو میں نے عرض کیا۔ اب موسیٰ علیہ السلام جب وہاں پہنچے تو وہاں کیا ہوا کہ وہاں آگ کی جگہ ایک درخت تھا جو روشن تھا، جس کی روشنی آگ کی طرح نظر آ رہی تھی، وہ ایک درخت روشن تھا، اور اس درخت سے آواز آئی، اے موسیٰ میں اللہ ہوں، تمام جہانوں کا رب ہوں۔ چنانچہ اب کیا ہوا، اب اللہ تعالی ارشاد فرماتا ہے، فلما اتاها نودی من شاطئ الواد الایمن فی البقعۃ المبارکۃ من الشجرہ ان یا موسیٰ انی انا اللہ رب العالمین۔ پھر جب موسیٰ آگ کے پاس آئے تو برکت والی جگہ میں میدان کے دائیں کنارے سے ایک درخت سے انہیں ندا کی گئی، اے موسیٰ بے شک میں ہی اللہ ہوں، سارے جہانوں کا پالنے والا ہوں۔ اب یہ جو درخت سے آواز سنی تو یہ متشابہات میں سے ہے کہ اس سے یہ آواز آنا کہ میں اللہ ہوں، سارے جہانوں کا پالنے والا ہوں، یہ کیا تھا؟ اللہ تعالیٰ نے کلام فرمایا، موسیٰ علیہ السلام نے کلام سنا، درخت کا درمیان کے اندر کچھ ایسا اللہ تعالیٰ نے عمل رکھا تھا کہ وہ یوں لگا کہ جیسے اس درخت سے آواز آ رہی، ورنہ معاذ اللہ تعالیٰ تو اسے پاک ہے کہ وہ کوئی درخت ہو یا کسی وہ درخت کے اندر سمایا ہوا ہو، تو یہ پوری اس کی جو حقیقت ہے وہ متشابہات میں سے ہے. ہاں واقعہ یہ ہوا کہ موسیٰ علیہ السلام جب اس درخت کے پاس گئے تو انہیں آواز آئی کہ میں اللہ ہوں سارے جہانوں کا پالنے والا. تو اب موسیٰ علیہ السلام تو خدا کی بارگاہ میں حاضر ہو گئے اور اللہ تعالیٰ ان سے ہم کلام ہو رہا ہے. اب اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو فرمایا کہ اے موسیٰ، ہم تمہیں نبی بنا رہے ہیں، ہم تمہیں رسول بنا رہے ہیں، اور تم نے فرعون کی طرف جانا ہے اور فرعون اور اس کے درباریوں کو اور اس کی قوم کو تبلیغ کرنی ہے، اسے اسلام کا پیغام دینا ہے. اور اب اس پر حضرت موسیٰ علیہ السلام کو دو معجزات عطا کیے گئے. وہ دو معجزات کیا تھے یہاں پر اللہ تعالیٰ نے بیان فرمایا. ان میں جو ایک معجزہ تھا وہ تو یہ تھا کہ موسیٰ علیہ السلام نے اپنا عصا زمین پہ ڈالا. اللہ تعالیٰ نے فرمایا موسیٰ اپنا عصا زمین پہ ڈال دے. موسیٰ علیہ السلام نے اپنا عصا زمین پہ جب ڈالا تو وہ سانپ بن گیا بہت بڑا. موسیٰ علیہ السلام خود بھی گھبرا گئے، اس سے پریشان ہو گئے کہ یہ کیا. اللہ تعالیٰ نے فرمایا کہ اے موسیٰ ڈرو نہیں، آگے آؤ، ڈرو نہیں، تم امن و امان میں ہو، ڈرنے کی ضرورت نہیں ہے، یہ ہماری طرف سے معجزہ ہے. دوسرا معجزہ اللہ تعالیٰ نے جو دیا وہ کہ موسیٰ علیہ السلام کو فرمایا کہ اپنا ہاتھ اپنے گریبان میں ڈال دو. موسیٰ علیہ السلام نے اپنے گریبان میں ہاتھ ڈالا، جب باہر نکالا تو یہ ہاتھ سورج کی طرح چمک رہا تھا، روشن. آپ کا جو رنگ مبارک تھا وہ تو پہلے بھی بڑا صاف اور بڑا فیر اور بڑا خوبصورت تھا، لیکن جو ہاتھ اس میں سے نکلا وہ تو بالکل سورج کی طرح چمک رہا تھا. تو اللہ تعالیٰ نے اس پر فرمایا کہ اب اسے دوبارہ اپنے ساتھ لگا، ساتھ لگاؤ گے تو دوبارہ پہلے کی طرح ہو جائے گا. تو یہ دو معجزات اللہ تعالیٰ نے حضرت موسیٰ علیہ السلام کو عطا فرمایا. چنانچہ ان کا یہاں پر بیان ہوا، ارشاد فرمایا وَأَنْ أَلْقِ عَصَاكَ فَلَمَّا رَآهَا تَهْتَزُّ كَأَنَّهَا جَانٌّ وَلَّى مُدْبِرًا وَلَمْ يُعَقِّبْهُ يَا مُوسَىٰ أَقْبِلْ وَلَا تَخَفْ إِنَّكَ مِنَ الْآمِنِينَ اسْلُكْ يَدَكَ فِي جَيْبِكَ تخرج بيضاء من غير سوء واضمم إليك جناحك من الذهب فذلك برهانان من ربك إلى فرعون وملئه إنهم كانوا قوما فاسقين. اور یہ کہ تم اپنا عصا ڈال دو، تو جب اسے لہراتا ہوا موسیٰ نے دیکھا گویا کہ وہ سانپ ہے، تو موسیٰ پیٹ پھیر کر چلے اور مڑ کر نہ دیکھا. ہم نے فرمایا اے موسیٰ سامنے آؤ اور ڈرو نہیں، بے شک تم امن والوں میں سے ہو. مزید نشانی یہ دیکھو کہ اپنا ہاتھ اپنے گریبان میں ڈالو اور اسے نکالو تو وہ بغیر کسی مرض کے سفید چمکتا ہوا نکلے گا، اور خوف دور کرنے کے لیے اپنا ہاتھ اپنے سینے کے ساتھ ملا لو تو تیرے رب کی طرف سے فرعون اور اس کے درباریوں کی طرف یہ دو بڑی دلیلیں ہیں، بے شک وہ نافرمان لوگ ہیں، فرعون اور اس کے درباری نافرمان لوگ ہیں. تو یہ دو معجزات اللہ تعالیٰ نے حضرت موسیٰ علیہ السلام کو عطا فرمائے. اب موسیٰ علیہ السلام کو رسول بنا دیا گیا، معجزات آپ کو عطا فرما دیے گئے، اور فرعون کی طرف جانے کا فرما دیا. موسیٰ علیہ السلام جا تو پہلے ہی مصر رہے تھے، لیکن آپ کو ڈر وہی تھا کہ فرعون کا تو میرے اوپر پہلے ہی ایک الزام ہے کہ میں نے ایک بندہ مار دیا تھا، تو وہ تو پہلے ہی میرے پیچھے پڑا ہوا اور مجھے تو وہ جان سے مارنے کو تیار بیٹھا ہوا ہے. تو آپ نے اللہ تعالیٰ کی بارگاہ میں دعا کی، قال رب انی قتلت منہم نفسا فاخاف ان یقتلون. موسیٰ نے عرض کی اے میرے رب، میں نے ان میں سے ایک شخص کو قتل کر دیا تھا، تو مجھے ڈر ہے کہ وہ مجھے قتل کر دیں گے. موسیٰ علیہ السلام نے عرض کی کہ اے اللہ، میں نے فرعونیوں کا ایک بندہ مار دیا تھا اور مجھے ڈر یہ ہے کہ وہ مجھے مار دیں گے. ایک بات یہ آپ نے عذر اپنا بیان کیا کہ مجھے اس بات کا ڈر ہے. دوسری بات آپ نے یہ عرض کی، کیونکہ موسیٰ علیہ السلام کی زبان میں تھوڑی سی لکنت تھی، بچپن کے اندر آپ نے وہ ایک انگارہ منہ میں رکھ لیا تھا، تو اس کی وجہ سے آپ کو بولنے کے اندر جس طرح روانی سے بولتے ہیں اس طرح بولنے کے اندر آپ کو تکلیف ہوتی تھی. تو آپ نے اس پر عرض کیا وہ اخی ہارون ہوا افصح منی لسانا فارسلہ معی رد ان یصدقنی انی اخاف ان یکذبون. اور میرا بھائی ہارون ہے، उसकी जबान मुझसे ज्यादा साफ है, तो उसे मेरी मदद के लिए रसूल बना दे ताकि वो मेरी तस्दीक करे। बेशक मुझे डर है कि वो लोग मुझे झुठलाएंगे। तो आपने लिखे कि या अल्लाह मेरी जबान के अंदर तो मसला है, तो हारून की जबान बड़ी साफ है, मेरे भाई हारून की जबान बड़ी साफ है, वो फसी बोलता है, तो उसे मेरी मदद के लिए रसूल बना दे ताकि वो मेरी तस्दीक करे, तो मुझे एक सहारा भी मिल जाएगा और यूं मुझे मजबूती और ताकत हासिल हो जाएगी। उस पर अल्लाह ताला ने इरशाद फरमाया, قال سنشد عضدك بأخيك ونجعل لكما سلطانا فلا يصلون إليكما بآياتنا أنتما ومن اتبعكم الغالبون। अल्लाह ने फरमाया, अन करीब ए मूसा, हम तेरे बाजू को तेरे भाई के जरिए कुव्वत देंगे और तुम दोनों को गलबा अता फरमाएंगे, तो वो हमारी निशानियों के सबब तुम दोनों का कुछ नुकसान न कर सकेंगे, तुम दोनों और तुम्हारी पैरवी करने वाले गालिब आएंगे। मूसा अलैहिस्सलाम ने यहां पर जो दो बातें अर्ज की, अल्लाह ताला ने दोनों को पूरा कर दिया। वैसे आपने और भी बातें अर्ज की हैं जो हमने सूरह तौहा के अंदर और दीगर सूरतों में भी पढ़ेंगे। तो मूसा अलैहिस्सलाम ने जो दुआ मांगी अल्लाह ताला ने कबूल फरमाई थी। यहां दो का बयान है तो दो ही को अल्लाह ताला ने पूरा कर दिया। मूसा अलैहिस्सलाम ने एक दुआ यह की थी कि ऐ अल्लाह, मुझे उनसे डर है कि वो मुझे जान से मार देंगे, क्योंकि उनका एक बंदा मेरे हाथों मर गया था। तो अल्लाह ताला ने फरमाया कि ऐ मूसा, तुम और तुम्हारे साथी गालिब आएंगे और ये फिरौनी तुम्हारा कुछ नहीं बिगाड़ सकेंगे। चुनाचे मूसा अलैहिस्सलाम के जिनको शहीद करने के लिए फिरौन तैयार बैठा था, और वो जमाने का बादशाह, दरबारी, लश्कर, हर चीज उसके पास, लेकिन और मूसा अलैहिस्सलाम तने तनहा, आपके साथ सिर्फ हजरत हारून अलैहिस्सलाम, लेकिन अल्लाह ताला ने फरमा दिया कि ऐ मूसा, फिरौन उसके लोग तुम्हारा कुछ नहीं बिगाड़ सकेंगे, हम तुम्हारे साथ। चुनाचे यही हुआ, मूसा अलैहिस्सलाम हजरत हारून के साथ वहां पहुंचे, फिरौन कुछ भी नहीं कर सका, बातें की, सारा किया, मुकाबला किया, झगड़ा किया, सब कुछ करता रहा, लेकिन मूसा अलैहिस्सलाम को नुकसान नहीं पहुंचा सका। चुनाचे अल्लाह ने जैसे वादा किया वैसा पूरा हुआ। और दूसरी बात, मूसा अलैहिस्सलाम ने अर्ज की थी कि अल्लाह मेरे भाई हारून को भी रसूल बना दे, तो अल्लाह ताला ने मूसा अलैहिस्सलाम की दरखास्त पर उनके भाई को भी रसूल बना दिया, उनके भाई को भी रसूल बना दिया। चुनाचे हजरत हारून अलैहिस्सलाम को भी अल्लाह ताला ने रिसालत से नवाजा। अब उसके बाद जब ये सारा मामला हो गया, मूसा हारून अलैहिस्सलाम उस वक्त तो मूसा अलैहिस्सलाम के साथ नहीं थे। मूसा अलैहिस्सलाम वहां से आए, आके हारून अलैहिस्सलाम तो पहले मिस्र में मौजूद थे, मूसा अलैहिस्सलाम उनके पास आए, उन्हें आके जो है वो सारा वाकया सुनाया, और अल्लाह ताला की तरफ से भी उनको वही हारून अलैहिस्सलाम को आ गई कि उन्हें भी रसूल बना लिया गया है। अब ये दोनों हजरात फिरौन के दरबार में पहुंचे और फिरौन के दरबार में अपनी मोजजात को जाकर दिखाया, तो फिरौन ने आगे से क्या जवाब दिया यहां पर अल्लाह ताला ने उसको बयान किया। इरशाद फरमाया, फलम्मा जाअहुम मूसा बिआयातिना बय्यिनातिन क़ालू मा हाज़ा इल्ला सिहरुम मुफ़्तरा वमा समिअना बिहाज़ा फी आबाइनल अव्वलीन। फिर जब मूसा उनके पास हमारी रोशन निशानियां लेकर आए, तो फिरौनियों ने कहा ये तो सिर्फ एक बनावटी जादू है, और हमने अपने अगले बाप दादाओं में ये बात कभी नहीं सुनी। दो बातें जो फिरौनियों ने कही, क्या मूसा अलैहिस्सलाम गए और मोजज़ा दिखाए, असा वाला मोजज़ा भी दिखाया और अपना यदे बैजा रोशन हाथ वाला मोजज़ा भी दिखाया। उस पर फिरौनियों ने क्या कहा, कहने लगे ये तो जादू है, ये जो लाठी को सांप बना देना, हाथ को चमकदार बना देना, ये तो जादू है, ये और तो कुछ नहीं है। ये एक बात। दूसरा, जो मूसा अलैहिस्सलाम ने उनसे ये फरमाया था कि अल्लाह एक है और अल्लाह के सिवा कोई माबूद नहीं, और तुम्हें मरना है, मरने के बाद उठना है, खुदा की बारगाह में जाना है, जवाब देना है, तो उस पर उन्होंने कहा कि भाई ये हमने तो ऐसी बात तो कभी अपने बाप दादा के अंदर भी नहीं सुनी कि मुझे मरने के बाद उठना भी है, तो लिहाजा ये भी झूठ बात है और ये बनावटी बात है। उस पर मूसा अलैहिस्सलाम ने क्या जवाब दिया, अल्लाह ताला उसे बयान फरमाता है, इरशाद फरमाया, وقال موسى ربي اعلم بمن جاء بالهدى من عنده وما تكون له عاقبه الدار انه لا يفلح الظالمون। और मूसा ने फरमाया, میرا رب خوب جانتا ہے جو اس کے پاس سے ہدایت لائے اور جس کے لیے آخرت کا گھر ہوگا، بے شک ظالم کامیاب نہیں ہوں گے۔ موسیٰ علیہ السلام نے فرمایا کہ تم یہ کہتے ہو کہ یہ جو میں نے دکھایا ہے یہ جادو ہے، تو اللہ جانتا ہے کہ یہ جادو ہے یا ہدایت ہے، اور یہ جو تم کہتے ہو کہ مرنے کے بعد اٹھنے کی باتیں بس ہم نے تو کبھی سنی نہیں ہے، تو اس کا بھی جواب یہ ہے کہ اللہ جانتا ہے کہ آخرت کا گھر کس کے لیے ہے، آخرت کا اچھا انجام کس کے لیے ہے اور برا انجام کس کے لیے ہوگا۔ چنانچہ اب موسیٰ علیہ السلام کا یہ سارا کلام فرعون کے ساتھ ہو گیا۔ اب فرعون نے ایک بڑی عجیب و غریب قسم کی حماقت کی، اور وہ حماقت کیا ہے اللہ تعالیٰ نے اسے یہاں پر بیان فرمایا۔ وقال فرعون یا ایہا الملأ ما علمت لکم من الہ غیری فاوقد لی یا حامان علی الطین فاجعل لی صرحا لعلی اطلع الی الہ موسیٰ وانی لاظنہ من الکاذبین۔ اور فرعون نے کہا اے درباریو، میں تمہارے لیے اپنے سوا کوئی خدا نہیں جانتا، تو اے حامان، حامان وزیر تھا فرعون کا، تو کہا اے حامان میرے وزیر، میرے لیے گارے پر آگ جلا کر پکی اینٹیں بناؤ، پھر میرے لیے ایک اونچا محل بناؤ، شاید میں اس پر چڑھ کر موسیٰ کے خدا کو جھانک لوں، اور بے شک میں تو موسیٰ کو جھوٹوں میں سے ہی سمجھتا ہوں۔ فرعون نے کیا کیا؟ فرعون نے کہا کہ موسیٰ علیہ السلام جس خدا کی باتیں کرتے ہیں تو وہ خدا ان کا پھر آسمانوں میں ہوگا، تو اپنے اس نے اسے وزیر سے حامان سے کہا کہ ایک اونچا محل بناؤ، اونچی ایک جو ہے وہ مینار بنا دو، میں اس کے اوپر چڑھ کے دیکھوں گا کہ موسیٰ علیہ السلام کا خدا کدھر ہے۔ تو یہ عجیب جہالت تھی کہ بھئی جو اس نے اوپر چڑھ کے دیکھنا تھا وہ نیچے سے بھی تو نظر آ رہا تھا، آخر ہم یہاں سے آنکھ اٹھا کے دیکھتے ہیں تو ہمیں کہاں تک، کئی کلومیٹر تک نظر آتا ہے، بلکہ رات کو جو دن میں سورج اور رات میں جو چاند نظر آتا ہے یہ تو لاکھوں کلومیٹر سے بھی زیادہ فاصلے کے اوپر ہے، تو جس کو عمارت بنا کر اوپر جا کے دیکھنا تھا وہ ادھر سے بھی تمہیں نظر آ جاتا، تو اگر اللہ تعالیٰ ایسا وہ وجود ہوتا تو تمہیں یہاں سے بھی نظر آ جاتا۔ تو یہ تو ویسے ہی جہالت ہے کہ تم بولو کہ میں ایک مینار بناؤں گا، مینار پہ چڑھ کے دیکھوں گا کہ موسیٰ علیہ السلام کا خدا کدھر ہے، تو یہ اس کی جہالت تھی کہ اس نے موسیٰ علیہ السلام کی بات کو صحیح طریقے سے سمجھا ہی نہیں، اور یہ الٹا سیدھا اس نے کام کرنا شروع کر دیا۔ تو اب یہ اس کا تکبر تھا کہ اس نے جو ہے وہ اللہ تعالیٰ کے بارے میں بھی یہ باتیں کی اور موسیٰ علیہ السلام کی بات کو بھی تسلیم نہیں کیا۔ تو اب اس کا انجام کیا ہوا؟ اللہ تعالیٰ بیان فرماتا، فرمایا واستکبر ہوا وجنودہ فی الارض بغیر الحق وظنوا انہم الینا لا یرجعون فأخذناه وجنوده فنبذناهم في اليم فانظر كيف كان عاقبة الظالمين۔ اور فرعون نے اور اس کے لشکریوں نے زمین میں بے جا تکبر کیا، اور وہ سمجھے کہ انہیں ہماری طرف پھرنا ہی نہیں، تو ہم نے فرعون اور اس کے لشکر کو پکڑ کر دریا میں پھینک دیا، تو دیکھو ظالموں کا کیسا انجام ہوا۔ فرمایا کہ انہوں نے تکبر کیا ناحق، تو ہم نے کیا کیا، انہیں پکڑ کے دریا میں پھینک دیا، تو دیکھو ظالموں کا کیسا انجام ہوا۔ یہ تو دنیا میں جو مرتے وقت عذاب آیا وہ، اب مرنے کے بعد کیا ہوا اللہ تعالیٰ اسے بیان فرماتا ہے۔ فرمایا وجعلناہم ائمۃ یدعون الی النار ویوم القیامۃ لا ینصرون واتبعناہم فی ہذہ الدنیا لعنۃ ویوم القیامۃ ہم من المقبوحین۔ اور انہیں یعنی فرعونیوں کو ہم نے جہنمیوں کا پیشوا بنا دیا کہ آگ کی طرف بلاتے ہیں، اور قیامت کے دن ان کی مدد نہیں کی جائے گی، اور اس دنیا میں ہم نے فرعونیوں کے پیچھے لعنت لگا دی، اور قیامت کے دن وہ بڑی بری حالت والوں میں سے ہوں گے۔ یعنی فرعونی جنہوں نے موسیٰ علیہ السلام کا مقابلہ کیا وہ ہر اعتبار سے پٹ گئے، مرے تو دریا میں ڈوب کے، اس کے بعد دنیا کے اندر ان کے پیچھے لعنت لگا دی گئی، قیامت کے دن بری حالت میں اٹھیں گے، جہنم میں جانے والوں کے لیے پیشوا ہوں گے کہ جہنمیوں کے آگے آگے پہلے یہ جہنم میں جائیں گے، بعد میں دوسرے جہنمی جہنم میں جا رہے ہوں گے۔ یہ انجام ہوا فرعونیوں کا۔ اللہ تبارک و تعالی ہمیں قرآن کا فہم عطا فرمائے، اور ظالموں کے انجام سے عبرت حاصل کرنے کی توفیق عطا فرمائے۔ آمین بجاہ نبی الامین صلی اللہ علیہ وسلم۔